नमस्कार, अतीतका गीत कार्यक्रमको प्रस्तुतिबाट म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ मोहन काफ्ले। यो कार्यक्रम यहाँहरूले मिडिमेब र रेडियो नेपालका 26 एफएम रिले प्रसारण केन्द्र मार्फत 98.100 र 103 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। साथै www.radionepal.gov.np मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। आजको अतीतका गीत कार्यक्रमभित्र प्रसिद्ध लोक गायक तथा लोक साहित्यका साधक धर्मराज थापाको जीवनसँग जोडिएका विविध प्रसंगहरूलाई केलाउनेछौ। पोखराको बाटुले चौरमा जन्मनुभएका गायक थापा काठमाडौँ किन र कसरी आउनुभयो होला? उहाँलाई आफ्नो पूरै जीवन लोकगीतमा नै सुम्पने प्रेरणा कहाँबाट मिल्यो होला? जिन्दगीको लामो भोगाई लोकगीतसँग भोगेर बाँचेका कविको हृदयमा केही व्यक्तिगत असन्तुष्टि लुके लुकेनन् होला? अनि नेपाली साहित्य र संगीतको विकासका लागि देश विदेश जाँदा कस्तो अनुभव सङ्गाल्नुभयो होला त? आज यिनै प्रसंगमा रहेर चर्चित वरिष्ठ गायिका ज्ञानु राणा, जो गायक धर्मराज थापाकी छोरी हुनुहुन्छ, उहाँसँग हामी धर्मराज थापाका भोगाईहरूलाई केलाउनेछौँ।
हिँडेको बाटो बारीको माटो, हाँसिया नाम लो मकैको आटो, बनको सिठी मेलाकी ठिटी, आइसेलु दाना दिउँसोको खाना, नेपालीले माया मार्यो बरिलाई। मागेर डुल्छन् आतका भाइ, अरूकै निम्ति लड्दछन्।
ज्ञानु दिदी, यहाँलाई कार्यक्रम अतीतका गीतमा धेरै धेरै स्वागत छ।
मेरो पनि बहिनीलाई धेरै धेरै मेरो हृदयदेखि नै एउटा आभार व्यक्त गर्न चाहन्छु।
यहाँ आफैमा एउटा कुशल गायिका हुनुहुन्छ, राम्रो छवि छ, राम्रो गायकी छ यहाँभित्र, होइन? त्यो एउटा राम्रो पक्ष भइहाल्यो। अर्कोतिर यहाँ एउटा नेपालका मूर्धन्य व्यक्तित्व, लोक साहित्य र संस्कृतिका साधक जनकवि केशरी धर्मराज थापाकी छोरी हुनुहुन्छ। बुबा छोरीको सम्बन्ध एकातिर छ, अर्कोतिर दुवैजना सङ्गीतका अनुरागी। अब यी दुई पक्ष मध्ये पनि एक कुशल गायिका भएर एक कुशल गायकलाई हेर्नु पर्दा यहाँले कुन नजरले हेर्नुहुन्छ धर्मराज थापालाई?
एउटा बाटोमा डोर्याउने एउटा पथ प्रदर्शक मेरो बुवा धर्मराज थापा, त्यो मात्रै नभएर एउटा हाम्रो नेपालकै सङ्गीतको एउटा धरोहर खम्बा, नेपाली लोक सङ्गीतको एउटा खम्बा नै भएर उहाँले आफ्नो जिन्दगी बिताउनु भयो। अन्तिम अवस्थासम्म पनि उहाँले गीतहरू लेखेरै 84 वर्षको उमेरसम्म उहाँले निरन्तरता दिएरै जानुभयो। म धर्मराज थापाको छोरी भन्न पनि मलाई एकदमै गौरव लाग्छ। मेरो बुवा त्यो यस्तो सरल हृदयको मान्छे वर्णनै गर्न सक्दिन। र समयलाई उहाँले एकदम चिन्नु भयो, समय खाली भयो कि उहाँ लेखेर ज्ञानु मैले फेरि लेखेँ सुन भनेर मेरो आमालाई र मलाई बोलाएर हरेक किताबहरूमा जुनसुकै लोकगीत लेखे पनि बोलाएर सुनाउने त्यस्तो बुवाको एउटा बानी थियो। म त एकदम केटाकेटी थिएँ अनि मलाई जहिले पनि बुवाले बोलाइरहनुहुन्छ किन होला जस्तो लाग्थ्यो मलाई। पछि धेरै मान्छेहरू बुवाको गीतहरू गाउनलाई सिक्न आउँदाखेरि म पनि लुकेर सुनिरहन्थेँ कि मेरो घरको वातावरण नै एउटा लोक सङ्गीतले भरिएको एउटा सङ्गीतमय वातावरण पोखरा बाटुली चौरमा भयो, म त्यहीँ हुर्केको हो। र बुवाको त्यो धेरै गीतहरू मैले बाल्यकाल अवस्थामै मैले सुनेर मैले यो रेडियो नेपालमा पनि प्रवेश गर्दा बुवाकै एउटा जानी कहाँ हो राजै बाटो देखाइदेऊ भन्ने बुवाको प्रथम एउटा लोकगीत गाएर म यो रेडियो नेपालभित्र गाएकी थिएँ। म जुन बेला भोइस टेस्ट पनि पास गर्नु पर्दैन थियो र मैले त्यति बेला त्यो एउटा गीत गाएर 20 रुपियाँ पनि पाएको थिएँ रेडियो नेपालबाट। र मेरो फर्स्ट लोकगीत मैले यही रेडियो नेपालमा मैले बुवाकै गाएँ। पछि निरन्तरता दिँदा दिँदा मैले बुवाको 200-300 लोकगीतहरू गाएँ। कसैसँग माग्न जानु पर्दैन थियो, कसैसँग मलाई गीत मलाई सिकाइदियो भन्नु पर्दैन थियो कि मलाई हरेक लोकगीतहरू सिकाउने, यसरी गाऊ भन्ने यस्तो गाइड मेरो भगवान्ले नै मलाई घरमा एउटा त्यस्तो बुवा एउटा दिनुभएको थियो। धेरै मिस गरिरहेको छु, सम्झिँदा पनि मलाई अब के भन्नु, अब म भन्नै सक्दिनँ मेरो बुवाको बारेमा।
एउटा अभिभावकको पाटोबाट हेर्नु पर्दा चाहिँ उहाँको अभिभावकत्व चाहिँ कस्तो थियो, थोरै केलाउन।
हामी जब पाँचजना थियौँ, दुईजना छोरी र तीनजना मेरो भाइ, पाँचजना हामी थियौँ परिवारमा। मेरो आमा साह्रै सुशील, मेरो आमा सावित्री थापा हो, उहाँ पनि यति सङ्गीतमा यति रुचि राख्ने मान्छे। मेरो बुवाले कविता लेखेपछि मेरो आमालाई सुनाउने, अनि आमाले यहाँ अलिकति भएन भन्दै त्यस्तो आमा पारेखे, अलिकति यो शब्द राखे कसो होला भन्ने मेरो बुवालाई, र त्यो शब्द पनि मेरो आमाले चेन्ज गराउनुहुन्थ्यो कहिले कहिले, अलिक गहकिलो भएन यो भनेर त्यस्तो। मेरो आमा जन्महा पारेखे, मेरो आमाले नगाएर मात्रै हो, उहाँ जस्तो सङ्गीतको पारखी त मैले देखेकै छैन। आमाले मलाई तिमीले गा गीतहरू मलाई सुनाऊ भन्नुहुन्थ्यो, अनि मैले लगेर रेकर्ड गरेर सुनाएपछि, अनि यहाँ तिमीहरू अलिकति यहाँ भएन, अझै तिमीले राम्रो गाउनुपर्छ, अझै डुबेर गाउनुपर्छ, मलाई यस्तो प्रोत्साहन दिने मेरो आमा हुनुहुन्थ्यो। हामी पाँचजनै परिवारलाई अति माया गर्ने, छोराछोरी भनेपछि धेरै माया गर्ने। त्यति बेला हामी अलिकति दुःखको अवस्थामा थियौँ, डेढा गरेर दिल्ली बजारमा बस्थ्यौँ, अनि त्यति बेला कस्तो भयो भने मेरो आमा पोखरामा बस्नुहुन्थ्यो, मेरो भाइ र मलाई चाहिँ बुवाले दिल्ली बजारमा राख्नुभयो। अनि एकचोटि के भयो भने हामीलाई कस्तो अवस्थासम्म पर्यो भने बुवाले टुँडी खेलको एउटा चौतारीमा बसेर गीत गाएर पर्चाहरू बेचेर पैसा लिनुहुन्थ्यो। त्यति बेला त्यहाँबाट आएको पैसाले हामीहरूलाई चाहिँ खानेकुराहरू यतै ल्याइदिनुहुन्थ्यो। बुवा त्यति माया गर्नुहुन्थ्यो, मलाई धेरै मिठाई पनि मनपर्ने, भाइलाई पनि मनपर्ने। एक दिन मेरो बुवाले के भन्नुभयो भने तिमीहरूलाई म आज मिठाई खान लैजान्छु भन्नुभयो मेरो बुवाले, साह्रै माया गर्ने हामीलाई। त्यति बेला भर्खर भर्खर मेरो बुवाले मेरो नेपाल भ्रमण भन्ने एउटा किताब निकाल्नु भएको थियो, जुन कि त्यो किताब अहिले एमएको स्टुडेन्टहरूले युनिभर्सिटीमा पढ्दैछन्, त्यो किताब मेरो नेपाल भ्रमण भन्ने। अनि त्यसपछि बुवाले त्यो किताब पनि लिनुभएर हामीलाई एउटा रेस्टुरेन्ट, यस्तै न्युरोडको कुन रेस्टुरेन्ट म थाहा छैन, त्यहाँ लगेर हामीलाई एकदमै मिठाई खुवाउनु भयो। अनि खुवाएपछि मेरो बुवालाई पैसा थिएन, त्यो साउजीलाई के भन्नु भने मेरो यो किताब तपाईँ लिनुहोस्, मेरो छोराछोरीले खाएको मिठाई, यो किताब तपाईँलाई मैले दिन्छु भनेर बुवाले त्यो भन्दा मेरो आँखाभरि आँसु भयो के, पैसा नभएर मेरो बुवाले किताब त्यो साउजीलाई दिएर हामीलाई मिठाई खुवाउनु भएको, त्यो अहिलेसम्म पनि मेरो हृदयमा एकदम गढेर बसिरहेको छ कि। त्यस्तो अवस्था थियो, छोराछोरी भनेपछि यति माया गर्ने। अनि मलाई भन्नुहुन्थ्यो तिमीले चाहिँ लोकगीत कहिले पनि नबिर्सिनौ, नेपाललाई चिनाउने नै लोकगीत हो। अधिकांश गीतहरूमा मैले लोकगीतै मैले बढी गाएकी छु। पछि म एउटा गायिका भएर लोकगीत मात्रै किन गाउँ भनेर पछि आधुनिकहरू, बालगीत, राष्ट्रिय गीत, शास्त्रीय गीत पनि मैले गाएँ, तर मेरो रगतमा चाहिँ मेरो बुवाको एउटा प्योर लोकगीतै छ क्या, नेपालको लोकगीतैमा संस्कारबाट हुर्किया हुनाले मलाई लोकगीतहरू पनि धेरै मनपर्छ।
लोकगीतमा पनि प्राय गरेर उहाँले देशभक्तिका गुणगानहरू गाउनु भएको
धेरै, उहाँको रचनाहरू यस्तो हुन्थ्यो कि देशभक्तिमा पुरा डुबेको, आफ्नो गाउँ घर, त्यहाँको वातावरण, त्यहाँको हिमाल डाँडा काँडा, रहन सहन, गाउँ घरको एउटा वास्तविकतालाई लिएर उहाँले गीत बनाउनु हुन्थ्यो। साह्रै सङ्गीतमय वातावरणमा हामी हुर्केका थियौँ। तीनटा भाइहरूले अलिकति सङ्गीत नभए पनि उनीहरू आफ्नो आफ्नो प्रोफेसनल लाइनमा गए। सङ्गीतमा चाहिँ म जेठो छोरी भएको हुनाले बुवाले मलाई सानैमा कहिले भीमनिधी तिवारीजीका लानुहुन्थ्यो, कहिले बालकृष्णजीका लानुहुन्थ्यो, कहिले लक्ष्मीप्रसाद देवकोटाजीको घरमा लैजानुहुन्थ्यो, कहिले लेखनाथ पौड्यालजीको घरमा लानुहुन्थ्यो, मेरो छोरी भनेर चिनाउनुहुन्थ्यो। उहाँहरू सबैको आशीर्वाद पनि पाएको छु कि मैले सानैमा। बालकृष्णजीले मलाई कति आशीर्वाद दिनुभएको छ, छोरी गीत गाउँछ भनेर एकचोटि मलाई गबाउन लाउनुभयो बुवाले, उहाँहरूको अगाडि मैले गीत गाएँ अनि धेरै आशीर्वाद पनि पाएँ। त्यसकारण मलाई के लाग्छ भने म बुवाकै बाटोमा हिँडिरहेकी छु, अहिलेसम्म पनि मैले निरन्तरता दिइरहेकी छु, र मेरो बुवाको एउटा सङ्गीत बाटोलाई मैले पनि आफ्नो शरीर र इन्जेल कर्म गरि नै रहनेछु भन्ने मलाई आशा लागेको छ।
उहाँले सधैँ भन्नुहुन्थ्यो रे नि त, ज्ञानुले मेरो बिँडो थाम्छे, मेरो जेठी छोरीले चाहिँ मेरो बिँडो थाम्छे भन्नुहुन्थ्यो।
एकचोटि बुवालाई एउटा इन्टरभ्यूमा कविज्यू तपाईँको छोराछोरीहरूको कसको माया लाग्छ भन्दा मेरो बाटोमा हिँड्ने मेरो जेठो छोरी ज्ञानु हो, मलाई ज्ञानुको धेरै माया लाग्छ पनि भन्नुभयो अरे भनेर मलाई अरूले सुनाए। मैले पनि दायाँ बायाँ नलागेर नि सङ्गीतमा आज लागेर आइरहेकी छु र गरिरहनेछु। बुवाको बाटोमा म लागिरहनेछु।
यहाँहरूको खास घर त बाटुले चौर पोखरा।
बाटुले चौर पोखरामा हो। बुवा बितेपछि मलाई ठुलो एउटा अभाव महसुस भयो र त्यसपछि आमा हुनुहुन्छ जस्तो लाग्थ्यो। आमा पनि बित्नु भएपछि त अलिकति मलाई धेरै नै नराम्रो चोट पर्यो। हामी पनि भोलि त्यही बाटो नै जाने हो। तर मेरो बुवाले मलाई सधैँ भन्नुहुन्थ्यो कि म गए पनि आमाले छोडेर गएपछि तिमी आफ्नो कर्म गर्दै जानु, व्यवहार राम्रो गर्दै जानु, संसारमा राख्ने नै कर्म हो, राम्रो कर्म गर्दै जाऊ, मेरो यही नै आशीर्वाद छ तिमीलाई जहिले भन्नुहुन्थ्यो कि। अनि म त्यो शैली जहिले पनि सम्झिन्छु। म
पोखराबाट जनकवि केसरी कसरी काठमाडौँ आउनुभयो, कहिले आउनुभयो, त्यो केही भन्नुहुन्थ्यो उहाँले सम्झना?
मलाई थाहा छ, त्यो त्यति बेला बाटो थिएन, 4-5 वर्षको थिएँ। डोकोमा बोकाएर हामीलाई लिएर आउनुभएको मलाई थाहा छ।
उहाँ पनि त कलिलै उमेर हुनुहुन्थ्यो।
उहाँ पनि यङ अवस्था थियो, मेरो बुवा आमाको पनि यङै अवस्था थियो। काठमाडौँ जाने भनेर गाउँबाट आएको मलाई सम्झना छ।
गीत सङ्गीतकै साधनाका लागि उहाँ यो काठमाडौँ प्रवेश गर्नुभएको थियो।
हो, गीतकै लागि यहाँ आउनु भएपछि उहाँले खुब गीतहरूमा लेख्न थाल्नुभयो। बाहिर त यता बाक्सुहरू, यता आसाम, सिलोङहरू सबैतिर जानुहुन्थ्यो गीतहरूको प्रचार गर्न, नेपाली लोकगीतहरूको। अनि धेरै गीतहरू लेख्नुभयो, गाउनुभयो। मेरो आमा पोखरामा बस्नुहुन्थ्यो, आफू हराउनुहुन्थ्यो बुवा। यही लोक सङ्गीतकै लागि गीतहरूको प्रचार गर्दै हिँड्नुभयो।
अद्वितीय योगदान दिनुभएको छ नेपाल र नेपालीलाई।
हजुर हजुर, धेरै धेरै अहिलेसम्म हो माले भन्ने त्यति बेला गाउनु भएको गीत बुवाले, अब धुरु धुरु नरौ आमा तिम्रो आँसु पुछेर छाडौंला, अब नेपालीले माया मार्यो बरीलाई, यस्ता यस्ता गीतहरू छन् कि हृदयलाई छुने गीतहरू, त्यस्ता शब्दहरू। म भात खान्न है आमा, उम्काइदेऊ घरका जहाना भन्ने एउटा गीत छ, जुन कि आफ्नो देशको गरिब जनतालाई सम्झेर उहाँले लेख्नुभएको। अनि जन्मे छौ बुद्ध नेपालमा भन्ने बुद्धको बारेमा लेख्नुभयो। हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा भनेर हिमालको बारेमा एउटा तेन्जिङ शेर्पाको बारेमा लेख्नुभयो। उहाँले कसको बारेमा लेख्नुभयो भने गीतहरू, नेपालको एउटा आफ्नो देश भनेपछि, देश जनताहरू भनेपछि उहाँ एकदमै भक्त, कसैको चित्त नदुखाउने बुवा, सरल हृदयको, जहिले पनि हाँसिरहने। मेरो बुवा ठुलो स्वरले बोलेको, रिसाएको भन्ने कुरा मैले देखिनँ। सद्गुणी मान्छेहरूको व्यवहार त्यस्तो हुँदो रहेछ भन्ने कुरा अहिले आएर मैले बुझ्दैछु। मेरो बुवा त कति गौरव व्यक्तित्व भएको मान्छे हुनुहुन् रहेछ। त्यति बेला मलाई केही थाहा हुँदैन थियो, जब बित्नुभयो, अनि अहिले चाहिँ म कहाँ पाऊँ अब त्यस्तो व्यक्तित्व भएको मान्छे। एकचोटि नारायण गोपाल दाईले ज्ञानु तिमीहरूमा एउटा लोकगीत गाउँ भन्नुभयो, म मेरो बुवासँग मागेर ल्याउँछु भने मैले, ल तिमी तुरुन्तै भोलि लोकगीत मागेर ल्याऊ है। अनि मैले गएर नारायण गोपाल दाईले गीत गाउँछु भन्नुभएको छ लोकगीत भनेर बुवासँग मागेँ। माग्दाखेरि बुवाले तुरुन्तै सिरीमा सिरी बतासे चल्यो सुन मेरो निर्माया, 3 दिनभित्रमा मैले त्यो गीत लिएर आएर सङ्गीत पनि तुरुन्त हालेर तुरुन्तै त्यो गीत लेखेर बुवाले दिनुभयो। बुवा मलाई यो गीत चाहियो भन्यो भने तुरुन्त ल बस भने, अनि त्यो कम्प्युटर जस्तो गरेर तुरुन्तै लेखेर मलाई गीत दिइहाल्ने, अनि सङ्गीत पनि तुरुन्त हालिहाल्ने, आफै हाल्ने फेरि त्यस्तो कि मैले भनिहाल्ने, त्यो जादु तरिकाले लेख्ने। अनि ल्याएर हामीले सिरीमा सिरी बतासे चले सुन मेरो निर्माया भन्ने गीत जुन नारायण गोपाल दाईले र मैले गायौँ, त्यो अहिलेसम्म पनि सदाबहारै भएर आइरहेको छ। त्यो गीत तुरुन्तै लेख्ने शब्द अनि सङ्गीत पनि तुरुन्तै हालिहाल्ने, यस्तो मान्छे मैले कहाँ पाउने। अब
उहाँले हजारौं गीतहरू गाउनु भएको छ होइन?
हजुर।
ती मध्ये उहाँले गाएको प्रथम गीत कुन थियो, यहाँलाई सम्झना छ?
प्रथम गीत चाहिँ अब मलाई जहाँसम्म लाग्छ, धुरु धुरु नरौ आमा तिम्रो आँसु पुछेर छाडौँला भन्ने, यो गीत गुनगुनाउनु हुन्थ्यो घरमा। एकचोटि कलकत्तामा जाँदाखेरि हिज मास्टर भोइसमा त्यहाँ उनीहरूको स्टुडियोमा नेपालका बडा सिङ्गर है भनेर ठुलो फोटो राखेको छ त्यहाँ स्टुडियोमा, धर्मराज थापा भनेर राखेको छ। अनि त्यो बङ्गालीहरूले भन्थे उहाँ एकदम ठुलो नेपालको ठुलो सिङ्गर हो, के घर के डेरा भन्ने फिल्मको गीत गाउँदा म त्यो स्टुडियोमा नि पुगेको थिएँ। अनि त्यहाँ बुवाको फोटो पनि देखाएको थिएँ र बुवालाई त्यही धुरु धुरु नरौ आमा भन्ने त्यहाँ लेखेको थियो, मलाई त्यही जस्तो लाग्यो।
तिम्रो आँसु पुछेर छाडौला धुरु धुरु नरौ आमा तिम्रो आँसु पुछेर छाडौला हृदयका तिम्रा फुल भाइ बहिनीलाई काख राखी आज खेल्छौ जिन्दगी फुलाए नेपालको संसारमा सान राखी छोड्छौ झलमल बत्ती बाली अन्धकार फार्छौ धुरु धुरु नरौ आमा तिम्रो गीत गाई गाई हाँसी हाँसी मर्छौ यो पहरे छाती खोली फाँसी पनि चढ्छौ।
अब कुराकानीलाई अगाडि बढाउँ, उहाँ त एउटा गायक मात्रै होइन कवि पनि हुनुहुन्थ्यो। कस्ता कविताहरू लेख्नुहुन्थ्यो, कति बेला लेख्नुहुन्थ्यो, प्राय के कुराले उहाँलाई लेख्न प्रेरित गर्थ्यो, के भन्नुहुन्थ्यो?
त्यो लेख्ने भन्ने कुरा त उहाँको जन्मबाटै बाई बर्थै आएको थियो, त्यो चाहिँ प्रेरित कसैले पनि गरेन, गड गिफ्टै थियो उहाँले लेख्न भन्ने कुरा चाहिँ। अर्को कुरा कस्तो भने उहाँ टाइम खेर फाल्नुहुन्थेन, आँगनमा हामी बसिरह हुन्थ्यौँ हामी पोखरा घरको, तर उहाँ चाहिँ किताब त्यो टेबलमा एकदम लेखेर बसिरहने, पेपरहरू पाएपछि लेखेर बसिरहने बानी नै थियो। चुटि एउटा छली भन्ने एउटा महाकाव्य लेख्नुभयो बुवाले, छली भन्ने लास्टमा लेख्नुभएको, त्यो यति वियोगान्त काव्य थियो। अनि पछि बुवा बिरामी हुँदाखेरि मैले त्यो छली भन्ने एकाडेमीमा प्रकाशित गर्न दिएको छु, ज्ञानु तिमीले गएर बुझ त्यो किताब के भयो भनेर मलाई एकचोटि भन्नुभयो। म बुवा बितिसकेपछि म त्यो छली भन्ने म कतिचोटि बित्न गएँ, प्रज्ञा प्रतिष्ठानले हराइदिएछ त्यो वियोगान्त काव्य, अनि मलाई यति नरमाइलो लाग्यो। हाम्रो नेपालको जता पनि यस्तै छ, अलिकति सम्हालेर राख्ने कतै पनि एउटा चलनै छैन, यहाँको आँखाबाट आँसु चुहिने एउटा वियोगान्त काव्य थियो। छली भने एउटा गाउँको एउटा केटी हुन्, उनको विवाह हुन्छ तर छ महिनामा उनको श्रीमानको डेथ हुन्छ। तिनले जिन्दगीभर दुःख पाएको, तिनले गाउँघरमा दुःख गरेको, गाउँमा गरेको दुःखहरूको साह्रै वर्णन छ, तर के गर्नु ब्याड लक हराइदियो त्यो किताब, मैले त्यो भेटिन पाइनँ, बुवा बितेर जानुभयो, अब मैले के गर्ने, अब त्यस्तो म मजबुरमा छु। अहिले बुवाको लास्ट एउटा त्यो किताब निस्किन पाएन, दुईटा अझै पनि छ बुवाको, बुवाले त्यति बेला बिरामी हुँदाखेरि लेखेर जुन त्यो छापेर राख्नुभएको, यो चाहिँ छाप्न दिएको पनि ब्याड लक भयो हरायो, अर्को दुईटा एक्स्ट्रा छ। अर्को कुरा पोखरा बाटुले चौरा हाम्रो घर कस्तो छ भने अगाडि एकदम हिमालको एकदम राम्रो सुन्दरता देखिने घरबाट मकै कोदोहरू एकदम झुलेका बारीभरि चराचुरुङ्गीहरू यति राम्रो राम्रो आवाजले कराउने त्यो गाउँ एकदमै सुन्दरता एकदमै राम्रो थियो के, त्यसले गर्दाखेरि बुवाको हृदय मय त्यो कवि हृदय बुवाको फोर एकदम त्यो कविताहरू फुरेर आउँथ्यो, राम्रा राम्रा कविताहरू निस्केका त्यही हुन्।
2008 सालमा ब्रोडकास्टिङ हलबाट लक्ष्मी प्रसाद देवकोटाले झाम्रे बुलबुल सान भन्ने उपाधि पनि उहाँलाई दिनुभयो।
उहाँले कस्तो भने त्यति बेला बुवाले चाहिँ एउटा लोकगीत गाउनु भएको थियो अरे 2008 सालमा, अनि जवाहरलाल नेहरू हाम्रो नेपालमा आउनु भएको थियो अरे, अनि गाउँदाखेरि बुवाको साह्रै मिठो भयो लोकगीत र बुलबुल सान भनेर हाम्रो लक्ष्मी प्रसाद देवकोटाजीले दिनुभयो। अनि बालकृष्ण शर्माजीले पनि उहाँ बुवालाई धेरै एकदमै तारिफ गर्नु, यस्तो गीत गाउनु भयो तपाईँले भनेर। अनि पछि लक्ष्मी प्रसाद देवकोटा र बुवाले सँगै फोटो पनि खिच्नु भएको छ के, त्यति बेला हृदय हृदयमा सँगले मिली कुसुम तुल्य दुवै रहुला फुली अमरताकन प्राप्त गरिकन रसभरू अरूको पनि जीवन। लक्ष्मीप्रसाद देवकोटाजीले धेरै धेरै माया गर्ने धेरै मन पराउने, राजा महेन्द्रजी सरकारबाट त परिश्रमी थापाको परिश्रम सधैँ ताजा रहोस् भनेर एउटा कोटेसनै लेखेर महेन्द्र सरकारले दिएको, त्यति बेला बुवालाई चाहिँ जनकवि केसरी भनेर एउटा टाइटल महेन्द्र सरकारबाट बक्सिएको 2013 सालमा। यो चाहिँ
धर्मराज तिम्रो नाम पनि धर्मराज, तिमीले कहिले धर्म नछोड्नु, गीतमा सधैँभरि गीत सङ्गीतमा लागिरहनु है भन्नुहुन्थ्यो।
परिश्रमी थापाको परिश्रम मंगली कुसुम भन्ने एउटा किताब लेख्नुभएको थियो जुन मदन पुरस्कार प्राप्त गर्नुभयो बुवाले, अनि मदन पुरस्कार प्राप्त गरेको त्यो मंगली कुसुममा चाहिँ महेन्द्र सरकारबाट लेखिबक्सेको परिश्रमी थापाको परिश्रम सधैँ अमर रहोस् भनेर लेख्नु भएको छ। बुवाको चाहिँ आफ्नो स्टाइलले गाउने के, ठेक लोकगीत ल्याउने के, अब बुवा चाहिँ कस्तो जनजीवनले गाएको त्यो ठ्याक्कै गाउँले टोन ल्याएर त्यो कति पनि नबिगारिकन त्यसरी गाउने बुवाको ह्याबिट थियो के।
साइली रे मै साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा उकालीमा जाँदा जाँदै दाइने पर्यो बर उकालीमा जाँदा जाँदै दाइने पर्यो बर वनमा एक्लै गाई चराउने कहाँ हो तिम्रो घर कहाँ हो तिम्रो घर साइली रिमै साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा साइली रिमै चौरी गाई झर्यो रिमै मधुबनैमा
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम अतीतका गीत. यो कार्यक्रम तपाईँले रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ र आजको कार्यक्रममा हामी जनकवि केशरी धर्मराज थापाका जीवनका कुरा गरिरहेका छौँ उहाँकै आफ्नै छोरी गायिका ज्ञानु राणासँग. अब अलिकति थोरै नरमाइला कुराहरूलाई पनि अलिकति थोरै जोड्छु. जीवनको कुनै पलमा उहाँले जेल जीवन पनि बिताउनु परेको थियो.
बुवाले एउटा गीत लेख्नु भएको थियो अलिकति क्रान्तिकारी टाइपको. त्यति बेला राणा शासन थियो नि अनि त्यो गीतलाई अलिकति यो भएन यस्तो गीत लेख्नु हुँदैन भनेर त्यही नै आधार लिएर उहाँलाई चाहिँ जेलमा राखिएको थियो. तर जेलमा बस्दाखेरि झन् त्योभन्दा बढी क्रान्तिकारी गीतहरू लेख्नुभयो के. अब बुवालाई त्यति बेला धेरै दुःख पाउनु भएको थियो मलाई थाहा छ. भेट्न पनि आएको थियौँ. मेरो आमाले मलाई लिएर आउनु भएको थियो अनि त्यही गीतकै विषयमा हो.
गीतकै विषयमा
अरू चाहिँ होइन.
35 दिनसम्म जेल जीवन पनि बिताउनु पर्यो.
जेलमै बिताउनु पर्यो. तर जेलमा बिताए पनि उहाँले झन् त्यसको डबल डबल गीतहरू अझै राम्रो लेख्नुभयो.
यो संगीत क्षेत्रमा लागेका मानिसहरूको गीत संगीतमा डुबेका मानिसहरूको जीवन निकै रमाइलो हुन्छ. उनीहरू रमाइला पनि हुन्छन् ठट्टा पनि गर्छन् भनिन्छ. उहाँ चाहिँ कस्तो प्रकृतिको हुनुहुन्थ्यो कत्तिको रमाउनुहुन्थ्यो कस्तो हुनुहुन्थ्यो.
उहाँ एकदम रमाइलो गर्ने एकदम केटाकेटीसँग बस्नु भने केटाकेटी पारै भएर बोलिदिनुहुन्थ्यो. बच्चासँगै रमाउने जस्तो मान्छेसँग त्यस्तै मान्छे व्यवहार गर्नुहुन्थ्यो. अलि सरल हृदयको भएको हुनाले सबैसँग मिलनसार के सबैजनासँग मिल्न सक्ने मान्छे हुनुहुन्थ्यो.
अब एउटा उहाँको अविस्मरणीय पलको बारेमा पनि थोरै कुरा गर्छु. उहाँको जीवनमा त्यस्ता पलहरू के थिए केही सुनाउनुहुन्थ्यो त्यस्ता अविस्मरणीय केही झल्काहरू थिए.
बाहिर जानुभएको एकचोटि खप्तडमा जानुभएको 2-3 दिनसम्म पनि उहाँले बाटो एकदमै गाह्रो भएर जानुभयो अरे होइन. खप्तडतिर लेख साइडतिर अनि 2-3 दिनसम्म पनि उहाँले एकदमै अब भोक प्यास नभनिकन जानुभयो. उहाँ पुगेपछि अनि चौतारीमा थकै मार्दाखेरि अनि कसैलाई भन्नुभएको थिएन अरे म धर्मराज थापा हो भनेर. तर उहाँ पुगेर चौतारीमा बसेर उहाँले म धर्मराज थापा हो भनेपछि गाउँको सबैजना मान्छेहरू आएर त्यहाँ ठेलमठेल भएर आएर बुवालाई चाहिँ माला लगाइदिएर सबैले मान सम्मान गरेर पहिला चाहिँ कसैले वास्तै नगरेर 2-3 दिनसम्म दुःख पाएर पुग्नुभएको मान्छेलाई पछि चिनेर त्यस्तो गरे भनेर भन्नुहुन्थ्यो. एकचोटि सुनाउनुहुन्थ्यो हामीलाई. र अनि त्यहाँबाट खप्तड बाबा हुनुहुन्थ्यो उहाँले उहाँ कहाँ जानुभयो अरे अनि उहाँले माया गरेर बुवालाई चाहिँ कति माया गर्नुभयो अरे. उहाँसँग पनि गीतहरू सुनाउनु भयो अरे भजनहरू सुनाउनु भयो अरे आफूले लेखेका भजनहरू. यस्तो यस्तो कुराहरू भन्नुहुन्थ्यो के बुवाले आफूले दुःख पाएको. बुवा एकदमै हिँड्न सक्ने महिनौ दिन पनि हिँड्ने के त्यो हिँड्नलाई चाहिँ एकदमै गाह्रो नमान्ने. तर पछि मान्छेले चिनेपछि यति माया गरे मलाई भन्नुहुन्थ्यो.
रमाइलो
पलहरू.
जिन्दगीको लामो भोकाई लोकगीतसँग भोगेर बाँच्नुभएका कवि केशरीको हृदयमा केही त्यस्तो व्यक्तिगत असन्तुष्टिहरू थियो कि थिएन केही गुनासो गर्नुहुन्थ्यो कि गर्नुहुन्नथ्यो.
उहाँको मुखबाट हामीले गुनासो चाहिँ सुन्नेन. आफ्नो कर्म गर्दै जाऊ राम्रो गर्दै जाऊ तिमीलाई सबै भगवान्ले हेर्नुहुन्छ राम्रो कर्म गर्दै जाऊ यो भयो ऊ भएन भन्ने असन्तुष्टि गर्नुहुन्न. जहिले पनि एकदम मान्छे प्रसन्न मुद्रामा बस्नुपर्छ राम्रो आफ्नो कर्म गर्दै जानुपर्छ यो गुनासो गर्नु हुँदैन भन्ने. मैले कहिले कहिले आफ्नो पीरहरू सुनाउँदा नि बुवाले चाहिँ लाइटली लिनुहुन्थ्यो कि कुनै कुरा पनि एकदम हल्का लिइदिने के बुवाको बानी. आफू चाहिँ एकदम दुःख पाएको भए पनि बुवा मलाई यस्तो भयो भने पनि त्यो कुरालाई लाइट लिइदिने त्यो बानी थियो क्या.
अब हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ होइन. उहाँका अन्तिम पलहरू चाहिँ कसरी बिते.
कति 1 वर्ष जति उहाँ एकदम बिरामी हुनुभयो थल लिनुभयो. अब कस्तो भने उहाँलाई बिर्सिनी रोग भयो के पछि एउटा त्यस्तो हिँड्ने मान्छे खुट्टा पनि अलिकति हिँड्न सक्नु भएन अनि बसिरहनु पर्यो अनि बस्दा बस्दा पनि अनि मलाई गीत सुनाइदेऊ भन्नुहुन्थ्यो उहाँले उहाँको गाएका गीतहरू मैले सुनाइदिन्थेँ बुवालाई र मैले गाएको गीत सुनेर आँखाबाट आँसु निकाल्नुहुन्थ्यो उहाँको गीतहरू म चाहिँ अन्तिम अवस्थामा सुनाउँथेँ धेरै गीतहरू मैले सुनाएँ उहाँलाई सुनाएपछि एकदम प्रसन्न हुने हाँस्ने अनि फेरि त्यो रोगले गर्दा उहाँ फेरि एकदम साइलेन्स भएर बस्ने उहाँलाई बेडमै राख्नु पर्यो अनि पछि आफ्नो बित्नुभयो उहाँ एक वर्ष पछि
यो देशको माटोलाई यो देशको धरतीलाई यति धेरै योगदान दिनुभएका कवि अथवा भनौँ साहित्यकार लोक सङ्गीतका संरक्षक जे भनौँ होइन उहाँलाई जुन नेपाल सरकार अनि सम्बन्धित निकायले जुन गर्नुपर्ने कर्तव्य थियो त्यो उहाँले पाउनुभयो कि पाउनु भएन
खै औषधि खर्च भनेर अलिअलि पाए जस्तो मलाई लाग्छ अरू त त्यस्तो मैले केही पाएको देखिनँ मैले
यसरी नै उहाँ चाहिँ यो संसारलाई छोडेर
जानुभयो
तर पनि उहाँका सृजनाहरू भने सधैँभरि अजर र अमर अब जाँदा जाँदै यहाँकै छनौटमा एउटा गीत राख्छौँ हामी कुन गीत राखौँ
हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो माले हो 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 माले हो हो तिखे हो 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 माले हो हो
व्यस्तताका बावजुद पनि रेडियो नेपालको स्टुडियोसम्म आएर यतिका कुरा राखिदिनु भयो हामीले नथापाएका धेरै कुराहरू जानकारी गराइदिनु भयो यहाँप्रति हामी लाखौँ लाख आभारी छौँ
धन्यवाद रेडियो नेपाललाई पनि आज मलाई बोलाएर मेरो बुवा जनकवि केशरी धर्मराज थापाको बारेमा केही एक दुई शब्दहरू मैले बोल्न पाएकोमा रेडियो नेपाललाई पनि मेरो दिदीलेदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु
हरियो डाँडामाथि हलो जोत्ने साथी हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो 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 तारे हो हो माले हो हो तारे हो
आजको कार्यक्रममा हामीले बहुप्रतिभाका धनी गायक धर्मराज थापाका जीवनका कुरा गर्यौं उहाँकै छोरी गायिका ज्ञानु राणासँग अब पनि हामी कार्यक्रमको अन्तमा आइसकेका छौं कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो तपाईँ हामीलाई सल्लाह सुझाव तथा प्रतिक्रिया दिन सक्नुहुन्छ तपाईँको प्रतिक्रियाले हामीलाई अझै हौसला मिल्नेछ कार्यक्रमप्रति तपाईँको सल्लाह र सुझाव छन् भने हामीलाई पत्र अनि इमेल पनि पठाउन सक्नुहुनेछ हाम्रो ठेगाना हो कार्यक्रम अतीतका गीत रेडियो नेपाल सिंहदरबार
काठमाडौँ
आजलाई कार्यक्रमको समय सकियो कार्यक्रम सुन्नु भएकोमा तपाईँप्रति हामी आभारी छौं अर्को हप्ता फेरि अर्कै कलाकारका अतीतका कुरा गर्न आउने नै छौं जाँदा जाँदै गायक धर्मराज थापाको स्वरमा रहेको यो गीत तपाईँलाई छोड्दै छोड्दै प्राविधिक मित्र मोहन काफ्ले र रमा कोइरालासँगै म दुर्गा पनि बिदा हुन्छु नमस्कार
हरियो डाँडामाथि हलो जोत्ने साथी हरियो डाँडामाथि हलो जोत्ने साथी हो हो माले हो हो तारे हो हो माले हो 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 तारे हो तक 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 तरे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो र
हो माले हो तारे हो माले हो तारे हो हरियो डाँडा माथि हलो जोत्ने साथी हरियो डाँडा माथि हलो जोत्ने साथी हो माले हो तारे